مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں اسد حسن۔ آج ہمارے پروگرام کا موضوع ہے بھارت میں صحافتی اور مذہبی آزادیوں کی صورتحال۔ جب بھی اس سے پہلے صحافتی آزادیوں کی بات ہو یا مذہبی آزادیوں کی بات ہو، خاص طور پہ جنوبی ایشیا کے اندر پاکستان پہ نظر جاتی تھی۔ بین الاقوامی میڈیا کے اندر، ذرائع ابلاغ کے اندر یہ خبریں شہ سرخیوں میں چھپتی رہی ہیں، اور جو درجہ بندیاں ہوتی ہیں، بھلے وہ محکمہ خارجہ سے ہوں یا باقی بین الاقوامی تنظیموں سے، وہ یہ کہتی تھیں کہ پاکستان کے اندر صحافتی آزادی کی صورتحال آئیڈیل نہیں ہے اور نہ ہی مذہبی آزادیوں کی۔ آج کل اتفاق سے یہی چیزیں بھارت کے حوالے سے انٹرنیشنل میڈیا کے اندر رپورٹ ہو رہی ہیں، بھلے وہ ڈپلومیٹ ہو، بھلے وہ دی گارڈین ہو، اس طرح کے اخبارات میں اور بڑے بڑے چینلز کے اندر جن حوالوں سے بھارت کا تذکرہ ہو رہا ہے، وہ بھارت میں صحافتی آزادیوں پر قدغن اور مذہبی آزادیوں میں مشکلات کے سبب ہے۔ صحافتی آزادیوں کا جہاں تک تعلق ہے، جو تازہ ترین درجہ بندی تھی اس میں 180 ممالک کی فہرست میں دو درجے تنزلی کے ساتھ 140ویں نمبر پر بھارت کا شمار ہو رہا ہے۔ بھارت کے جرنلسٹ کو، صحافیوں کو، صحافی تنظیموں کو حکومت سے یہ مطالبہ کرتے ہوئے دیکھا گیا حالیہ دنوں میں کہ ان کی ایکسس بڑھائی جائے۔ پرائم منسٹر نریندر مودی، ان کے بارے میں یہ خیال ہے کہ پچھلے 5 برسوں سے نہ تو انہوں نے براہ راست میڈیا کے ساتھ کوئی پریس کانفرنس میں انٹریکشن کیا ہے، اور اب وزیر اعظم ہاؤس تک ایکسس جو ہے وہ بھی مشکل ہو رہی ہے۔ باقی کئی ایک وزارتیں، خاص طور پہ وزارت جو ہے ان کی جو ہے خزانہ کی، اس تک اور پھر پریس انفارمیشن بیورو میں بھی داخلہ اب پیشگی اجازت کے ساتھ درکار ہوگا۔ سو یہ سچویشن ہے۔ جب بھی جمہوریت کا انڈیکس دیکھیں گے تو اس میں ان دو جو چیزیں ہیں، جو صحافت ہے، جو مذہبی آزادیاں ہیں، ان کا بہت عمل دخل ہوتا ہے۔ انفارچونیٹلی جو پکچرز ہیں وہاں سے، ایک ایسا بھارت جس کو دنیا میں ایک بڑی جمہوریت کے طور پہ اور ایک بڑے سیکولر ملک کی حیثیت سے دیکھا جاتا ہے، وہاں سے ان طرح کی چیزوں کا آنا کیوں کر جو ہے وہ اس کے اپنے تشخص کے مطابق نظر نہیں آتا۔ انالیسز ہم لیں گے، ڈاکٹر منیش کمار ہمیں جوائن کریں گے، ممتاز انڈین انالسٹ ہیں۔ پونیا پرسونیا واجپائی صاحب ہمارے ساتھ ہیں، ایڈیٹر ان چیف سوریا سماچار کے، سینئر صحافی اور تجزیہ کار ہیں۔ پاکستان سے ڈاکٹر مہدی حسن صاحب ہمارے ساتھ ہیں، ہیومن رائٹس کمیشن آف پاکستان کے، اور ایجوکیشنسٹ ہیں، ماہر تعلیم ہیں اور بڑی بیلنس گفتگو کرتے ہیں۔ تمام مہمانوں کا بہت شکریہ اور خیر مقدم۔ پونیا پرسونیا واجپائی صاحب، آپ سے شروع کرتے ہیں۔ ہم تھوڑا سا حکومت کا ورژن بھی دے دیں۔ پرائم منسٹر نریندر مودی خود یہ کہتے ہیں اپنی کیمپینز کے اندر بھی کہ وہ ایک مزید پروگریسو ڈیموکریٹک سیکولر اسٹیٹ کے طور پہ انڈیا کو آگے بڑھانا چاہیں گے، لیکن اب کرٹیسزم یہ ہو رہا ہے کہ جیسے جیسے معاشی مشکلات بڑھ رہی ہیں، کمیونل رائٹس بڑھ رہی ہیں، اور اس کے ساتھ ساتھ جو میڈیا فریڈم ہے وہ سکڑ رہی ہے اس کے لیے جگہ۔ سو دونوں طرف کا ایک ورژن آ گیا۔ آپ کیسے انالائز کرتے ہیں، کیا ایکچوئل زمین کے اوپر ایشوز ہیں جو بھارت کے ایک تشخص کو ایک دم سے تبدیل کر رہے ہیں؟
میرے خیال سے فرسٹ ٹائم ایسی استھتی آئی ضرور ہے انڈیا میں، جہاں پر میڈیا کی سوتنترتا سے کہیں نہ کہیں گورنمنٹ کا ایک دباؤ ہے، یہ تو فیکٹ ہے۔ لیکن فرسٹ ٹائم یہ بھی استھتی آئی ہے کہ سامان طور پر کسی بھی ڈیموکریٹک اسٹیٹ میں جو پابندیاں لگتی ہیں میڈیا پر، اس پابندی سے ہٹ کر پہلی بار میڈیا کو کیسے مینج کیا جائے، میرے خیال سے گورنمنٹ کا اس پہ زور زیادہ رہا ہے اور میڈیا مینج ہوا ہے۔ لیکن اس کے پیرلل میں ایک چیز اور آپ کو دھیان دینی ہوگی، فرسٹ ٹائم انڈیا میں کوئی پولیٹیکل اپوزیشن غائب ہو گیا ہے۔ اس سے پہلے میڈیا کے سامنے یا کسی بھی ایشو کو لے کر جب سوال اٹھتے تھے تو اس کے لیے ایک پولیٹیکل پاور کہیں نہ کہیں اپوزیشن کے طور پر پارلیمنٹ کے بھیتر رہتا تھا، یا پھر کہیں بھی اسٹریٹ پر اس روپ میں پولیٹیشنس کی موجودگی ہوتی تھی۔ لیکن ہمیں اب ایسا لگ رہا ہے کہ دھیرے دھیرے بھارت کا جو ڈیموکریٹک سیٹ اپ ہے وہ انڈیویژل سنگل پارٹی کی طرف بڑھتے جا رہا ہے۔ جب آپ کسی دیش میں آپ دیکھ ہی نہیں پائیں گے کہ کوئی پولیٹیشین ہے، کوئی پولیٹیکل پارٹی ہے جو ایشوز کو اٹھا سکتی ہے یا اس میں اتنی طاقت ہے، تب پھر استھتی بالکل الگ ہو جاتی ہے اور میڈیا اس میں مینج کرنا آسان ہو جاتا ہے۔ اور شروعاتی دور میں میڈیا کو مان لیجیے کہ چونکہ ایک اکنامی کے تحت میڈیا چلتی ہے اس کو پروفٹ بیسڈ چیزیں چاہیے, دشا میں مینج کیا گیا. اور دھیرے دھیرے ہمیں لگتا ہے کہ اب جو ایشو سامنے ابھر کر آ رہے ہیں اس میں میڈیا بائی فالٹ ڈیفالٹ وہ گورنمنٹ کے ہی ساتھ ہے, اس کے سارے سورس گورنمنٹ کے ہی ساتھ چلتے ہیں. تو گورنمنٹ جو جانکاری دے گی وہی جانکاری آپ کو.
اس میں دو طرح کی ہے نا واجپائی صاحب, ایک تو یعنی میڈیا ایکسس کی یا میڈیا فریڈم کی ہم بات کرتے ہیں, ایک تو وہ ہے کہ خبر تک رسائی جس کا تذکرہ آپ فرما رہے ہیں, اور دوسرا یہ ہے کہ جو اسٹیٹ کا ایک نیریٹو ہے جس کو ہم کہتے ہیں کہ جی ریاست کا بیانیہ ہے, اس کی اس سے ہٹ کر کچھ نہ رپورٹ کرنے کے لیے دباؤ, بھلے وہ کمیونل وائلنس سے متعلق ہو, وہ ایتھنک کلینزنگ کے الیگیشنز ہوں, سو اس کے اوپر بھی جو خاموشی ہو, تو اس کو جو ہم قدغن ہم کہتے ہیں اردو میں, یعنی ریسٹرکشنز یا پابندیاں, سو اس طرح کے دباؤ بھی ہیں.
ہمیں لگتا ہے دباؤ نہیں ہے, دیکھیے ہم لوگ رپورٹ کرتے ہی ہیں. آپ نے ہمارے بارے میں جانکاری اس سے پہلے سوریا نیوز چینل کے ساتھ جوڑ کر دی. ہم لوگ پہلے سوریا نیوز میں تھے, اس سے پہلے اے بی پی نیوز میں تھے, اس سے پہلے آج تک میں تھے, تو ہم تمام جگہوں پر تھے. ہر جگہ پہ ہم نے اپنے طور پر کام کیا, کوئی ریسٹرکشن اس روپ میں نہیں آئے. لیکن جب میڈیا ہاؤس کو ہی گورنمنٹ مینج کرنے لگے گی اور ایک ایسی سچویشن آ گئی ہے جہاں پر جرنلسٹ گراؤنڈ زیرو رپورٹنگ نہیں کر رہا ہے, اس کو ضرورت نہیں ہے, اس کے میڈیا ہاؤس کو ضرورت نہیں ہے, کیونکہ گورنمنٹ کے ساتھ تال میل اچھے ہیں.
صحیح,
یہ ریسٹرکشن بھی ہے اور یہ ایک طرح کی ریسٹرکشن نہیں بھی ہے, لیکن نیریٹیوز نئے ڈیولپ ہو گئے ہیں اس ڈیموکریسی میں. اس سے پہلے ڈیموکریسی کا مطلب یہ تھا کہ کہیں اپوز ہو رہا ہے, کہیں آپ کاؤنٹر کوشچنز کر رہے ہیں, یہ ساری چیزیں بند ہو گئی. اور یہ بند ہونے کے پیچھے سب سے بڑی وجہ یہی ہے کہ انڈیا میں میڈیا ہاؤسز جو ہیں وہ پوری طرح اس اکنامی پہ بیسڈ ہیں جہاں پر ان کو پروفٹ چاہیے.
صحیح صحیح,
یہ ایک ڈیموکریسی کا نیا روپ ہے جس میں گورنمنٹ ان کے ساتھ کھڑی ہے, جو ان کے ساتھ ہے, تو اپوز کہیں سے آپ کو سنائی نہیں دے گا. اور مین اسٹریم میڈیا اور پیرل میڈیا, دو طرح کا میڈیا ہندوستان میں اب چل رہا ہے, ایک سوشل میڈیا میں ہے جو ایک پیرل میڈیا ہے.
اب اتفاق اب یہ دیکھیں, میں ڈاکٹر مدیسن صاحب کے پاس بھی جاؤں گا جو آپ کے سرحد کے اس پار ہے, پاکستان کی اگر ہم بات کریں وہاں پہ بھی میڈیا ریسٹرکشنز کا چرچا ہے. صحافتی تنظیمیں بڑے بڑے نام اس بات پہ گلہ کر رہے ہیں کہ, لیکن ان کا بیانیاں مختلف ہے, وہ سمجھتے ہیں کہ ریاست ان کے اوپر چیزیں اپلائی کر رہی ہے, مجبور کر رہی ہے کہ کیا چیز کرنی ہے, لیکن وہ ووکل ہیں اس کے باوجود ٹیلی ویژن چینلز کے اوپر, اپنے پرائیویٹ سوشل میڈیا چینلز کے اوپر. سو کیا چیز یہ بھارت میں بھی نظر آتی ہے کہ بڑے نام جو ہیں وہ صحافت کے, وہ فار دا سیک آف پروفیشن آواز بہرحال بلند کر رہے ہوں, اگر وہ فارمل میڈیا کے اوپر نہیں کر رہے ہیں, کنونشنل میڈیا پہ نہیں کر پا رہے ہیں, تو سوشل میڈیا پہ کیا وہ آپ کو ووکل نظر آتے ہیں؟
بالکل, سوشل میڈیا پہ بھی نظر آتی ہے. اور ہم تو یہ بھی دیکھ رہے ہیں کہ مان لیجیے واشنگٹن پوسٹ میں کوئی رپورٹس انڈیا سے جاتی ہے, یا نیو یارک ٹائمس میں ہی چھپتی ہے, یا برٹن کے ٹیلیگراف میں چھپتی ہے, لگاتار رپورٹس لکھی جا رہی ہے. تمام جو ایسے جرنلسٹ ہیں, ایکچوئل میں مین اسٹریم میڈیا ہاؤسز کو گورنمنٹ نے مینج کر لیا. اب اس پروسیس میں کوئی دباؤ نہیں ہے, لیکن سہمتی اس لیے ہے کیونکہ الٹرنیٹیو فورسز دیش میں بچی نہیں پا رہی ہے, یہ ایک نیا سنکٹ ہے.
صحیح, میں آپ کو بتا دوں پورنیہ سرکار سے, جو ڈاکٹر مدیسن صاحب ہمارے ساتھ ہیں وہ نہ صرف ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ ہیں بلکہ وہ صحافت کے استاد ہیں, جرنلزم ان کا پروفیشن تھا. ڈاکٹر صاحب بےحد شکریہ آپ کا بھی, پاکستان کی صورتحال آپ کے سامنے ہے, لیکن کرنٹلی اگر آپ بھارت پہ نظر ڈالیں کم و بیش اسی طرح کے کنسرنز یا تحفظات وہاں سے بھی آ رہے ہیں, بھلے وہ میڈیا فریڈم سے متعلق ہوں, بھلے وہ ریلیجیس فریڈم سے متعلق ہوں, بھلے وہ کمیونل اور ایتھنک کلینزنگ کے الیگیشنز ہوں. سو تصویر میں بہت زیادہ مماثلت ہے, سملیرٹیز ہیں, کیا کہیں گے آپ؟
دیکھیے بات یہ ہے کہ جمہوریت سے تعلق ہے صحافت کا, جتنی زیادہ جمہوریت ہوگی, کامیاب جمہوریت ہوگی, اتنا میڈیا فری ہوتا ہے. لیکن میں یہ سوچتا ہوں اور بہت دفعہ کہہ چکا ہوں آپ کے یہاں بھی اور دوسری جگہوں پہ بھی, کہ کوئی ریلیجس سوسائٹی جو ہے اس میں جمہوریت نہیں ہوا کرتی, وہ اسلامی سوسائٹی ہو یا وہ ہندو سوسائٹی ہو, بدھسٹ ہو یا کرسچن ہو, اگر ریلیجس مائٹ کا انفلوئنس اتنا ہوگا جتنا پاکستان میں ریلیجس مائٹ کا انفلوئنس ہے یا ہندوستان میں نظر آتا ہے ریلیجس مائٹ کا انفلوئنس, اس میں جو ڈیموکریٹک رائٹس ہیں لوگوں کے جس میں میڈیا کا فری ہونا بھی شامل ہے, وہ اسٹیبلش نہیں ہو سکتے. और ये तमाम चीजें जो हैं ये पाकिस्तान पहले भुगत चुका है। पाकिस्तान में एक और प्रॉब्लम थी जो अभी तक हिंदुस्तान में पिछले 72 साल में नहीं हुई आजादी के बाद से, कि पाकिस्तान के आजादी के इन 72 सालों में से आगे फौज बनाए रास्त हुक्मरान रही और फौजी हुकूमत और मीडिया फ्रीडम दो मुख्तलिफ चीजें हैं।
सही।
तो उसमें जो स्ट्रगल मीडिया करता रहा उसमें पाकिस्तान की जो यूनियन थी वो PFUJ वर्किंग जर्नलिस्ट की यूनियन, उसका बहुत अहम रोल रहा। लेकिन जो एडिटर्स का फोरम था CPNE काउंसिल ऑफ पाकिस्तान न्यूज़पेपर एडिटर्स और APNS मालिक थी, उन्होंने हमेशा कंप्रोमाइज किया हर हुकूमत से, सिर्फ वर्किंग जर्नलिस्ट जो हैं वो स्ट्रगल करते रहे। मुझे नहीं पता कि हिंदुस्तान की यूनियन जो हैं उनका क्या इन्फ्लुएंस है और कितनी पावरफुल हैं वो। पाकिस्तान में ट्रेड यूनियनिज्म अब उतना स्ट्रॉन्ग नहीं रहा जितना पहले हुआ करता था।
सही।
और उसकी वजह ये है कि ट्रेड यूनियनिज्म के लिए कोल्ड वॉर में जो दो ग्रुप्स थे, एक कैपिटलिज्म का दुनिया में और एक सोशलिज्म का, उसमें सोशलिज्म के हवाले से आमतौर पे प्रोग्रेसिव उसे समझा जाता था जो सोशलिस्ट इकोनॉमी और सोशलिज्म को सपोर्ट करता था।
सही।
और ये जो डिवाइड थी इसका बहुत फायदा होता था जर्नलिज्म में भी और सियासत में भी। मुझे ये मालूम नहीं कि ट्रेड यूनियनिज्म का क्या हाल है हिंदुस्तान में और वहाँ जो जर्नलिस्टों की यूनियन है वो कितनी पावरफुल हैं।
सही। ये सवाल हम पूछ लेते हैं बुनिया वाजपेयी साहब से। वाजपेयी साहब, इसी को अगर आप रिस्पॉन्ड कर सकें साथ साथ कि क्या सिचुएशन है वहाँ पे, भले वो ट्रेड यूनियंस हों या खास तौर पे चूंकि हम मीडिया फ्रीडम की बात कर रहे हैं तो जो सहाफ़ियों की तंजीमें हैं, सहाफ़ती ऑर्गेनाइजेशंस हैं, वो कितनी मजबूत हैं, किस मजबूती से अपनी आवाज़ पहुँचा सकती हैं हुकूमत पे और जो बाकी स्टेक होल्डर्स हैं उन पे। वाजपेयी साहब,
कैपिटलिज्म बहुत तेजी से आया है और मार्केट इकोनॉमी ने हिंदुस्तान के उस ट्रेड यूनियन मूवमेंट को पूरी तरह खत्म कर दिया है जो ट्रेड यूनियन का जिक्र भी हो रहा है। भारत में इस तरीके से ट्रेड यूनियन बिल्कुल नहीं है। इवन जो BJP का ऑर्गेनाइजेशन है, पेरेंट ऑर्गेनाइजेशन RSS, उसके तहत भारतीय मजदूर संघ एक है, BMS ऑर्गेनाइजेशन, इवन आज की तारीख में वह भी किसी वर्क करने की सिचुएशन में नहीं है। तो भारत में ट्रेड यूनियन मूवमेंट का दौर खत्म हो गया, पूरा लेफ्ट मूवमेंट खत्म हो गया, सोशलिस्ट मूवमेंट खत्म हो गया, फिर कांग्रेस का दौर आया जो कि मिक्स्ड इकोनॉमी और सोशलिज्म पर चलती थी, वह भी खत्म हो गया। अब जो स्थिति है इसमें बहुत साफ है, कैपिटल बेस्ड इकोनॉमी के आधार पर अगर हर चीज वर्क कर रही है तो मीडिया हाउसेस भी वर्क कर रहे हैं, और मीडिया हाउसेस से हट के जो जर्नलिस्ट यूनियनें भी होंगी वो सिर्फ यूनियन नाम की होगी। उसमें अगर आप स्ट्रगल एज ए यूनियन देखेंगे और एज ए ट्रेड यूनियन देखेंगे तो आई थिंक ऐसा कहीं नहीं है हिंदुस्तान में। और पैरेलल स्थिति जो हम आपसे बतला रहे थे ये ज्यादा महत्वपूर्ण है क्योंकि फर्स्ट टाइम चीजें ग्रो कर रही है वह सोशल मीडिया और इंटरनेशनल न्यूज़पेपर्स में ग्रो कर रही है जो मेन स्ट्रीम मीडिया में कल तक थे, अब उन्हें काम कर दे पाने की स्थिति में नहीं है। गवर्नमेंट ऐसी स्थिति ले आई है कि वो उस इंस्टीट्यूशन में ना काम कर सके। हम खुद अपने नाम से जो पुण्य प्रसून वाजपेयी के नाम से आप यूट्यूब में जाएंगे तो वहां मेरा चैनल चलता है।
सही, सही,
हम उस स्थिति में आ गए। तो ये प्रोसेस है हिंदुस्तान में। लेकिन अगर आप ये सोचेंगे कोई स्ट्रगल है ऐसा एज ए जर्नलिस्ट यूनियन, इंडिया में ऐसा नहीं है।
कमोबेश यहाँ पे पाकिस्तान के अंदर अगरचे वोकल बहुत हैं और चूँकि आपने जैसे जिक्र किया मईशत का हर जगह पे उसका अमल दखल है और वो चीज़ें असरानंदाज होती हैं मनोवरिंग में, मैनिपुलेट करने में भी। हमारे साथ रहिएगा, चंद सेकंड की एक ब्रेक हम लेते हैं, ब्रेक के बाद वापस आते हैं। हमारे साथ मौजूद होंगे डॉक्टर मेहदी हसन साहब, हमें पुनिया परसोनिया वाजपेयी साहब ने ज्वाइन कर रखा है भारत से, और भारत ही से नीलोफर सोहरावर्दी हमारे साथ अभी शामिल हुई हैं प्रोग्राम में, राइटर हैं, एनालिस्ट हैं। एक ब्रेक के बाद
VOA उर्दू अब आपके हाथ में,
पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے۔
وی او اے اردو اب آپ کے ہاتھ میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے راؤنڈ ٹیبل، جس کا آج موضوع ہے بھارت میں صحافتی اور مذہبی آزادیوں کی صورتحال۔ اور پہلے سیگمنٹ میں، پہلے بریک سے پہلے، ہمارے ساتھ موجود ہیں اور اب بھی موجود ہیں ڈاکٹر مہدی حسن صاحب اور بھارت سے پونیا پرسونیا واجپائی صاحب، ایڈیٹر ان چیف سوریا سماچار کے۔ ڈاکٹر مہدی حسن صاحب ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ، ممتاز ایجوکیشنسٹ۔ ہمیں اب جوائن کیا ہے نیلوفر سور وردی صاحب نے، اینالسٹ ہیں، رائٹر ہیں۔ اور ہمیں جوائن کیا ہے دردانہ نجم نے، رائٹر ہیں، اینالسٹ ہیں اور ہیومن رائٹس اینڈ سیکیورٹی ایشوز کے اوپر، اکنامک ڈیولپمنٹ کے اوپر لکھتی ہیں۔ سو چونکہ نئے پینل آئے ہیں، سو میں اپنی تمہید میں جانے کے بجائے ایک مختصر سی رپورٹ سنوا دیتا ہوں جو پس منظر ہے ہمارے آج کی اس ڈبیٹ کا، پھر باقی پینلسٹ کو بھی آن بورڈ لیتے ہیں۔
پٹاروں پہ حملہ بند کرو، بند کرو، بند کرو۔
اگرچہ مودی حکومت اس سے انکار کرتی ہے، انڈین میڈیا کی اہم آوازوں اور مبصرین کے مطابق بھارتی میڈیا اس وقت سیلف سینسرشپ پر مجبور ہے۔ یہ بات رانا ایوب جیسے بھارتی صحافی بخوبی جانتے ہیں، جنہیں اپنی صحافتی ذمہ داریوں کی ادائیگی میں پچھلے کچھ سالوں میں شدید مشکلات اور دباؤ کا سامنا رہا ہے۔ خود رانا ایوب کو ہر طرح سے ہراساں کیا گیا، یہاں تک کہ سوشل میڈیا پر لوگوں کو ان کے ساتھ اجتماعی زیادتی کرنے پر اکسایا گیا۔ جب انڈیا کے ہوم منسٹر امت شاہ میری تحقیقات سے مجرم ثابت ہو کر 2010 میں جیل بھیجے گئے، تب سے میری زندگی بدل گئی۔ میں نے 8 ماہ اپنے جسم پر 8 کیمرے لگا کر انڈر کور رہ کر کام کیا تھا، اور پھر جب میری رپورٹ چھپی تو مجھے نوکری سے نکال دیا گیا۔ اس کے بعد سے مجھے کوئی بھی ملازمت پر نہیں رکھتا، کیونکہ ہر کسی کو پتا ہے کہ اگر انہوں نے مجھے رکھا تو حکومت کو یہ اچھا نہیں لگے گا۔ میں پچھلے 5 سال سے بے روزگار ہوں۔ چونکہ گجرات میں مسلمانوں کے قتل عام پر مبنی ان کی تحقیقاتی رپورٹ گجرات فائلز کو کوئی چھاپنے تیار نہیں تھا، انہوں نے اسے کتاب کی صورت میں خود شائع کیا۔ گجرات فائلز میں رانا نے سن 2002 کے قتل عام کے لیے اس وقت کے گجرات کے وزیر اعلیٰ اور بھارت کے موجودہ وزیر اعظم نریندر مودی کو ذمہ دار ٹھہرایا تھا۔ نریندر مودی کے بھارت میں مسلمانوں کے لیے زمین مزید تنگ ہوئی ہے، یہ کہنا ہے رانا کا۔
اس وقت بھارت میں دوسرا بڑا مسئلہ جس سے آپ مصیبت میں مبتلا ہو سکتے ہیں وہ ہے مسلمان ہونا، کیونکہ حکومت میں ایسی اکثریت موجود ہے جو مسلمانوں کو دوسرے درجے کا شہری بنا رہی ہے۔ مار پٹائی ہو رہی ہے، مسلمانوں کو جے شری رام نہ کہنے پر آگ لگائی جا رہی ہے۔
رانا ایوب کے خیال میں پاکستان اور بھارت دونوں ہی ملک عدم برداشت میں ایک دوسرے کا عکس ہیں، کیونکہ دونوں ہی اپنی اقلیتوں کو انسانیت کے تحت درجہ نہیں دیتے، اور ان کی رائے میں جو کچھ کشمیر میں ہو رہا ہے وہ بھی اسی کا حصہ ہے۔
آپ انٹرنیٹ پر پابندی لگا کر، تمام ٹی وی کو بند کر کے، پورے شہر میں کرفیو لگا کر اور جمہوری رہنماؤں کو حراست میں ڈال کر ان کے بارے میں فیصلہ نہیں کر سکتے۔ تو جہاں تک مجھے پتا ہے ایک ہلاکت وہاں ہوئی ہے، لیکن کشمیری کیسے ریئیکٹ کر رہے ہیں یہ جاننے کا کوئی طریقہ نہیں۔
سبا شاہ خان، وائس آف امریکہ، واشنگٹن۔
جی سامعین، وائس آف امریکہ کے لیے سبا شاہ خان کی رپورٹ آپ نے سنی ہے، اس کے اوپر اب انالیسز لیتے ہیں۔ بات اگین وہی مذہبی آزادیوں کی، کمیونل اور ایتھنک کلنزنگ کے الیگیشنز اور صحافتی آزادیوں کی بھارت کے اندر، اس پہ بات ہو رہی ہے۔ دردانہ نجم نے ہمیں جوائن کیا اور نیلوفر سور وردی صاحب بنے، ڈاکٹر مہدی حسن صاحب ہمارے ساتھ پہلے سے موجود ہیں، پونیا پرسونیا واجپائی صاحب ہمارے ساتھ ہیں۔ سو نیلوفر سور وردی صاحبہ، اس رپورٹ کے بیک ڈراپ میں بتائیے گا کہ کیا بڑے چیلنجز جو اس وقت پیدا ہو رہے ہیں صحافت میں، مذہبی آزادیوں میں بھارت کے اندر، اس کی کیا بنیادی وجوہات ہیں؟ ایک تو اینالسٹ یہ کہتے ہیں کہ شاید اکانومی جو ہے اس کے اوپر پریشرز ہیں، سو لوگوں کی توجہ ہٹانے، پلس جو بیس ہے، پاور بیس ہے بی جے پی کی، اس کو خوش کرنے کا یہ بہترین موقع ہے، اور جو علاقے کے اندر باقی تبدیلیاں آپ دیکھ رہے ہیں اسی بیک ڈراپ میں یہ ایک حکمت عملی ہے، باقاعدہ سوچا سمجھا منصوبہ ہے، کیا کہیں گے آپ؟
شکریہ مجھے انکلوڈ کرنے کے لیے اپنے ڈسکشن میں۔ دیکھیے، ایک تو جہاں ان کا پوزیشن اسٹرانگ کرنے کے لیے آپ نے جو بات کہی ہے، یہ آلریڈی بہت اچھی میجورٹی سے آئے ہیں، تو پوزیشن ابھی 5 سال تک ان کی ہلنے، چانسز ان کی ہلنے سے، حکومت کے باہر جانے سے بہت کم ہے، وہ والی بات تو نہیں، اور آلریڈی ان کا گراؤنڈ روٹس پہ، گراس روٹ سے بہت اچھا اسٹرانگ ہولڈ ہو چکا ہے فی الحال، مطلب ابھی 5 سال تک تو یہ پاور میں موجود رہیں گے۔ جو ایک اور بات آپ نے کہی تھی کہ اکنامی حالات سے لوگوں کو ڈسٹریکٹ کرنے کے لیے، جی اس بات سے میں ضرور اتفاق کروں گی، چونکہ اکانومک حالات، جو سلم ڈاؤن اور جو چیلنجز ہے انڈیا کے اکانومی کے سامنے اس وقت، وہ بہت ہی ان کو جو ٹائٹ کیا جاتا ہے، وہ نیچے جا رہی، سلو ڈاؤن ہے ابھی فی الحال، چند مہینوں میں کوئی اچھی خبر آنے کی امید نہیں ہے. تو اس وقت میری نظریے سے جس طرح سے انہوں نے کچھ جلدی جلدی کئی کروشل بلز پاس کر دیے ہیں, مثلا ٹرپل طلاق ہے, اس میں کسی کو بھی ٹیررسٹ قرار کرنے کا, اور یہ تیسرا آرٹیکل 370 کو جموں کشمیر سے ہٹانے کا, یہ سب اتنی جلدی پاس کیے گئے ہیں. مثلا میجورٹی ہے ان کے پارلیمنٹ میں اور یہ ابھی حکومت میں آئے ہیں, ان کے پاس بہت وقت ہے. اچانک جو میرا نظریہ ہے, یہ ممکن ہے اکانومی حالات سے لوگوں کو ڈسٹریکٹ کرنے کے لیے. دیکھیں جہاں کشمیر کا سوال ہے, جہاں ایک کشمیر مدعا, یہ ایک بہت اہم مدعا ہے, لیکن جو عام ہندوستانی ہیں جو کشمیر سے زیادہ واقف نہیں ہیں, وہ کشمیر کو کشمیری مسلم سے زیادہ تر جوڑتے ہیں, کشمیری مسلم اور ان کو پاکستان سے جوڑتے ہیں. تو اگر کشمیر کے خلاف کوئی بڑا قدم اگر موجودہ ہندوستان حکومت نے اٹھا لیا, تو ان کے نظریے سے, حکومت کے نظریے سے, عام آدمی کے نظریوں میں یہ پھیلانا کہ ہاں بھائی پاکستان کے خلاف ایک بہت بڑی جیت حاصل آگی, لوگوں کی سمجھ یہ ہے. ہر پڑھا لکھا انسان یہی نہیں سمجھتا, وہ نہیں سمجھتے کہ جموں کشمیر میں صرف کشمیری مسلمان نہیں,
لیکن کیا کوئی سین وائسز بھی ہیں. آف کورس جو نہ صرف کانسٹیٹیوشنل ایشوز کے اوپر بات کر رہے ہوں, بلکہ باقی جو کمیونل اور ہیومن رائٹس کے اوپر بھی آپ کی طرف آتا ہوں. لیکن پہلے دردانہ نجم, آپ کو بہت شکریہ. سرد پار سے جو خبریں آ رہی ہیں, میں اس کی پوری تمہید میں دوبارہ نہیں جاتا. کیا ہے آپ کی انڈیپینڈنٹ اوپینین اور ان بائسڈ اوپینین ایک جرنلسٹ ہونے کی حیثیت سے, اور ایک سین وائسز میں اپنی شناخت رکھنے والے لوگوں کی حیثیت سے؟
دیکھیں, اگر آپ دیکھیں تو بہت ہی تشویشناک خبریں آ رہی ہیں. اگر آپ انڈین سوشل میڈیا کو دیکھیں تو سمجھ نہیں آ رہی کہ یہ ساری سچویشن, یہ سارا ہمارا جو انڈیا کے ساتھ تعلق ہے, یہ کس طرف جا رہا ہے. مطلب اتنا بائسڈ, اتنا پریجڈس, اتنا پوائزنس اور اتنا ہیٹرڈ سے بھرا ہوا ایک نیریٹو وہاں سے آ رہا ہے. بلکہ ان کے جتنے بھی, اگر آپ سمجھدار اور جن کو ہم انٹلیکچوئل اور جرنلسٹ جو ہیں, وہ بھی مطلب گورنمنٹ کی لائن کو کس طرح سے ٹو کر رہے ہیں اور کس طرح سے, اور کتنی غلط رپورٹنگ کشمیر سے ہو رہی ہے. اور اگر میں سمجھتی ہوں کہ اگر انٹرنیشنل میڈیا فیلڈ رپورٹنگ اس وقت نہ کر رہا ہوتا, تو بہت ساری چیزیں جس طرح سے ہمارے سامنے آئی ہیں, وہ تو بالکل ہی مطلب ان کے جو انڈین جرنلسٹ جس طرح سے رپورٹنگ کر رہے ہیں, ہم تک وہ بات پہنچ ہی نہ سکتی. تو اور بلکہ اگر آپ کی بھی نظر سے سوشل میڈیا پہ جس طرح سے, اب تو کوئی دیکھیں نا, اب تو کوئی ریسٹرکشن ہی نہیں ہے, اینی بڈی کین سے اینی تھنگ, اور کوئی ایک تھوڑا سا بھی دیکھیں کچھ لوگ ہمیشہ ہر سوسائٹی میں ہوتے ہیں جو پریجڈس جن میں نہیں ہوتا, جو ان بائسڈ ہوتے ہیں, جو انٹلیکچوئل آنیسٹی کے ساتھ چلتے ہیں. لیکن اس وقت تو آپ دیکھیں کہ ایک پورا انڈیا کا جو نیریٹو بنا ہوا ہے, ابھی جو انہوں نے بات کی کہ اٹس اگینسٹ پاکستان, اور اب بھی آپ دیکھیں کہ جتنی بھی الیکشن کی کیمپین مودی نے ابھی تک وہ نیریٹو, یا بی جے پی نے وہ چھوڑا نہیں ہے. انہوں نے الیکشن بھی اپنا اینٹی پاکستان اس کے اوپر سلوگن کے اوپر لڑا اور جیتا, اور ابھی تک آپ دیکھیں کہ اٹس آل اباؤٹ, اینڈ ابھی کشمیر کو بھی انہوں نے پاکستان کے ساتھ جوڑ کر ہی سارا کچھ اس کا ایک مدعا بنایا. اور اب دیکھیں نا, ایک نیریٹو وہاں کیا کریٹ ہو رہا ہے, آپ نے اگر سوشل میڈیا کو آپ دیکھیں, اور وہاں ایون امت شاہ نے یہ کہا ہے کہ انہوں نے جو لداخ کو الگ کیا, جموں اور کشمیر کو ایک یونین کے اندر کیا ہے, اور انہوں نے کہا ہے کہ اب جو آزاد جموں اینڈ کشمیر ہے وہ, اور یہ جموں اینڈ کشمیر یہ ملے گا تو ایک پورا جو میپ ہے وہ کمپلیٹ ہوگا. تو اب وہ کیا کرنا چاہ رہے ہیں کہ بیسیکلی ٹرننگ دی ٹیبل آن پاکستان, کہ دیکھیں ہم نے تو واپس اپنا وہ ڈسپیوٹڈ ٹیریٹری ان سے لینی ہے. تو اگر اس طرح کی کوئی نیریٹو کریٹ ہوتا ہے تو آپ دیکھیں آگے وہ, اچھا پھر اس کے بعد آبویسلی مسلمانوں کا ایک پورا ایک وہاں اینٹی مسلمان نیریٹو چل پڑا ہے. پھر آپ نے دیکھا کہ وہ خواتین کشمیری ایسے لگتا ہے جیسے انہوں نے کبھی کوئی گوری عورت دیکھی نہیں, کبھی کوئی خوبصورت عورت دیکھی نہیں, عجیب و غریب قسم کے وہ بیانات دے رہے ہیں کہ جی وہاں کی عورتوں کے, اور عورت کو ایک مطلب اس کے اوپر تو خیر وہاں بہت
ہوئی,
اور اس کو جو کافی ان کو مطلب سنایا بھی گیا کہ اس طرح کی جینڈر ریسس قسم کے ریمارکس. لیکن دیکھیں آپ ان کا مائنڈ سیٹ دیکھیں اس وقت کیا بنا ہوا ہے کہ وہ کشمیر کو, دے آر ناٹ ٹیکنگ کشمیر, اچھا اگر وہ کشمیر کو انڈیا کا حصہ سمجھتے ہوتے, کشمیری انڈینز ہوتے, تو اس طرح کا کلیم ڈاؤن وہاں ہوتا, اس طرح کی بلینکٹ کرفیو وہاں لگایا جاتا, اتنا ڈر اتنا خوف ان کی گورنمنٹ کے اندر ہوتا؟ آبویسلی نہیں, ان کو پتا ہے کہ دیر از سم تھنگ فشی اور رانگ گوئنگ اوور دیئر. لیکن یہ ایک بہت تشویشناک بات ہے کہ یہ جو نیشنلزم کی اور یہ فاشزم کی جو لہر اس وقت وہاں چل رہی ہے بلکہ شاید اتنی تیزی کے ساتھ جس طرح اس کو مودی ہوا دے رہا ہے. اور جس طرح اب دیکھیں نا, ایک نیریٹو تھا, نہرو کہا کرتا تھا کہ جی عظیم ملک ہے بھارت, اس عظیم ملک بھارت کو مودی نے اور بی جے پی نے اس کو ٹرن اراؤنڈ کر کے بنا دیا کہ جی یہ ہندو ملک ہے. اٹ از بیکم میں
ظاہر یہ ورژن وہاں سے لینا پڑے گا کہ واقعتاً اس کو جیسے آپ کے کریٹیسزم ہے اس کے مطابق لیا جا رہا ہے. لیکن آف کورس نیلوفر سہروردی نے بھی بتایا کہ ایک بڑی بھاری مینڈیٹ کے ساتھ آئے ہیں اور بہت سارے انیشیٹو کے اوپر بھارت کے اپنے عوام اپنی حکومت کو بالکل بیک اپ کر رہے ہیں, وہ ان کے ساتھ کھڑے ہیں. سو اس اوور آل مہربانی میں بات کریں گے. ڈاکٹر مہدی حسن صاحب, آپ یہ فرمائیے گا, پہلے گفتگو کر رہے تھے بنیا پرسنیا صاحب کے, جو ایک طرح سے جب ہم بات کر رہے تھے ٹریڈ یونینز کی یا جرنلسٹ یونین کی, وہ افیکٹو نہیں ہے. سو یہ جو پورا ایک اکانومی کا نظام بدل رہا ہے, سو وہ پوری کہنا چاہیے کہ جو کینوس ہے وہ اس کو تبدیل کر رہا ہے نا, بھارت کے اندر بھی اور رکھتا تھا کہ پاکستان کے اندر بھی. اب اس کا سلیوشن کیا ہے؟ کیا بھارت کو اس بات سے کوئی خوف خطرہ نہیں ہے کہ انٹرنیشنل کمیونٹی میں اس کا امپریشن کیا ہے, انٹرنیشنل آبلیگیشنز کیا ہیں, کیا اس کو اپنی سفارتکاری پہ بہت زیادہ بھروسہ ہے, یا یہ جو امیجز دنیا میں ٹریول کر رہے ہیں, بھلے وہ کسی کے ہونٹ کاٹے جا رہے ہوں, بھلے کسی کو سریراب مارا جا رہا ہو, گزشتہ روز سپریم کورٹ نے بھی اس کے اوپر باقاعدہ نوٹس لیا ہے کہ یہ کیا ہو رہا ہے جس طرح سے ریلیجیس خاص طور پہ مسلم جو
بھارت کو ایک ایڈوانٹیج حاصل ہے پاکستان کے مقابلے میں, کہ اس کا نیریٹو یہ سمجھا جاتا ہے کہ وہ دنیا کی سب سے بڑی جمہوریت ہے آبادی کے لحاظ سے اور رقبے کے لحاظ سے, جبکہ پاکستان جو ہے وہ کانسٹیٹیوشنلی ایک مذہبی ریاست ہے, ہندوستان کانسٹیٹیوشنلی ایک سیکولر ریاست ہے, لیکن ریلیجس مائٹ کا انفلوئنس وہاں بھی اتنا ہی ہے حکومت پہ بھی اور معاشرے پہ بھی جتنا پاکستان میں ریلیجس مائٹ انفلوئنشل ہے, اتنی ہی ہندوستان کی ریلیجس مائٹ ہے. اور جو موجودہ برسر اقتدار پارٹی ہے ان کی, وہ تو جیتی ہی مذہبی نعرے پہ ہے, خواہ وہ یہ کہتے ہوں کہ ہم جمہوریت میں یقین رکھتے ہیں اور جمہوریت جو ہے وہ مذہبی سیاست نہیں کیا کرتی, لیکن الیکشن کا مسئلہ جب آتا ہے تو پاکستان اوپنلی اور ہندوستان میں اس وجہ سے یہ اوور ویلمنگ میجورٹی, کیونکہ ہندو میجورٹی ہے وہاں, تو وہاں کی سیاست بھی.
لیکن میریس صاحب کا آپ نے کبھی ایسے ویڈیوز دیکھے ہیں جس میں ریلیجیس مائٹ جس کی آپ بات کر رہے ہیں کہ کوئی طاقتور لڑکوں کا گروہ جا رہا ہو اور وہ کسی نان مسلم کرسچین یا ہندو یا سکھ پاکستانی اس کو وہ پکڑ کے کہہ رہا ہو کہ تم اپنی ریلیجیس لیڈرز کے خلاف بولو یا مذہب اسلام کے فیور میں بولو, یا پھر تمہارے زبان کاٹی جا رہی ہے یا ہونٹ کاٹے جا رہے ہیں یا سرے رام مارا جا رہا ہے, یہ چیز آپ نے دیکھی ہے پاکستان کے اندر؟
نہیں, یہ چیز تو نہیں ہوتی, لیکن بہت سی ایسی باتیں ہوتی ہیں. مثلا جو دو ہندو لڑکیوں کا معاملہ ہوا تھا حال ہی میں, وہ تمام دنیا میں رپورٹ ہوا اور پاکستان میں اس کا بڑا ہنگامہ رہا اور یہ پوچھا گیا. میں نے بھی پوچھا ہائی کورٹ سے اسلام آباد کی, جنہوں نے فیصلہ کیا تھا, کہ میں نے یہ پوچھا تھا ان سے کہ یہ آپ نے کبھی پوچھنے کی کوشش کی
Exactly.
صرف غیر مسلم لڑکیاں ہی کیوں مسلمان ہو کے مسلمان اور شادی کرتی ہیں,
مسلمان لڑکے کیوں نہیں ان کے ہوتے,
لڑکے کیوں نہیں مسلمان ہو کے مسلمان لڑکیوں شادی؟
بالکل درست. اور ہم نے یہاں سے پروگرام بھی کیے, آپ کو بھی لیا, بھارت سے بھی لیا اور ان ایشوز کے اوپر آواز اٹھائی. پاکستان کے پرائم منسٹر نے اس کے اوپر بولا کہ یہ چیز قابل قبول نہیں ہوگی, اس کے لیے لیجسلیشن کرنی ہوگی. پونیا واجپائی صاحب, آپ یہ فرمائیے گا, یہ جن ویژولس کی میں بات کر رہا ہوں بالکل سملر اس کا ایک حوالہ پاکستان سے, لیکن پاکستان سے پرائم منسٹر کے لیول پہ کورٹس کے لیول کے اوپر ایک ریئیکشن آیا. بھارت میں یہ جو ویڈیوز سوشل میڈیا پہ اس وقت وائرل ہیں بہت ہی تکلیف دہ ہیں, بہت ہی وائلنٹ ہیں, یعنی ایون پوسٹ نہیں کی جا سکتی فیس بک کے اوپر, اس کی کوئی اونرشپ لے رہا ہے یا اس کو کوئی کاؤنٹر کرنے کے لیے کوئی کسی سطح پہ کچھ کر رہا ہے, یا جن سین وائسز کا ہم تذکرہ کرتے ہیں وہ بھی کہیں خوفزدہ ہو گئے ہیں اس ریلیجیس مائٹ سے؟ کیا ہو رہا ہے بھارت میں اس ریفرنس سے؟ اب ذرا ہم ریلیجیس اور ایتھنک پرسپیکٹو اگر بات کریں تو
میرے خیال سے بھارت میں سپریم کورٹ نے اس پر ضرور کہا ہے, گورنمنٹ آف انڈیا نے بھی کہا ہے,
लेकिन उसके बावजूद भी घटना को प्राइम मिनिस्टर मोदी ने भी इस पर कुछ बातें कही हैं कि ऐसा नहीं होना चाहिए, लेकिन फिर भी मान लीजिए हो रही है
जी।
सबसे बड़ा सवाल ये है कि अगर डेमोक्रेटिक सेटअप में कॉन्स्टिट्यूशन इंस्टीट्यूशंस काम करना बंद कर देंगे या हर इंस्टीट्यूशन गवर्नमेंट के लिए काम करने लगेगा, तब वो एक क्राइसिस है किसी भी कंट्री के भीतर में, और मीडिया भी उससे अछूता नहीं रहेगा, मीडिया भी उससे दूर नहीं जा सकता है। तो ये एक डेमोक्रेटिक सेटअप का क्राइसिस है जिसमें आपके पास अपोजिशन नहीं है पॉलिटिकल वे में, पार्लियामेंट के भीतर कोई आवाज नहीं है। ये सारी चीजें बतलाती हैं कि जिस रूप में चाहेगी गवर्नमेंट पर करेगी। लेकिन इसका दूसरा हिस्सा, नीलोफर जिस बात का जिक्र कर रही थी, हमें लगता है बड़ा इंटरेस्टिंग और जानना चाहिए कि 2014 के इलेक्शन में हिंदुस्तान में इशू इकोनॉमिक था, इसलिए आवाज आती थी कि अच्छे दिन आएंगे, लेकिन 2018 में उसके पेन सुनाई देने लगे जो इकोनॉमिक क्राइसिस भारत में डेवलप हो गया है, और इसीलिए अब नेशनलिज्म है, रिलीजन है, लिंचिंग है, सुप्रीम कोर्ट के भीतर से आवाज आई डेमोक्रेसी इन डेंजर। ये सारे सवाल हैं, लेकिन सवाल फिर वही है कि डेमोक्रेटिक सेटअप में इंस्टीट्यूशंस अगर वर्क नहीं करेंगे तो ये क्राइसिस आएगी, और फिलहाल हमें लगता है सबसे बड़ा क्राइसिस यही है।
तो इस क्राइसिस के रिपरकशन से डर नहीं है पॉलिसी मेकर्स को या भी जो भी एस्टेब्लिशमेंट है भारत की उसको, कि अगर ये रिएक्शन इतना शदीद हो गया तो उसको संभालना मुश्किल हो जाएगा और एक से ज्यादा फ्रंट्स एट अ टाइम खुले हैं?
हमें लगता है कि कंट्रडिक्शंस हर सोसाइटी में होते हैं या हर कंट्री में होते हैं, इंडिया के भीतर भी हैं, लेकिन उसके रिएक्शंस और रिपिकल्शंस को लेकर गवर्नमेंट या सत्ता इसलिए जवाब दे देती है क्योंकि इससे पहले जिनकी जो भी पावर में रहे, चाहे वो कांग्रेस गवर्नमेंट रही हो या एक्स वाई जेड जो भी गवर्नमेंट रही हो, उसने भी इस पर वर्क नहीं किया, और जो निचला तबका था, जो दलित था, ओबीसी थे, जो हाशिए पर पड़े लोग थे, उनकी आवाजों को लगातार कहीं इग्नोर किया गया। हिंदुस्तान की पॉलिटिक्स कॉरपोरेट में फंस गई, इकोनॉमी में फंस गई, डेवलपमेंट के उस प्रोसेस में फंस गई जहां पर प्रॉफिट है, तो उसने उसको आवाज नहीं दी। मौजूदा गवर्नमेंट ने उसको आवाज दी लेकिन उसको मेंटल लेवल पे एक्सप्लॉइट किया है, ये थोड़ा समझना चाहिए। इसलिए उसको कोई खतरा नहीं है, चुनाव वो हारेगी नहीं, ये फैक्ट है। अगर उसको ये मंजूर है कि हम चुनाव नहीं हारेंगे तो फिर वो पॉलिसी हिंदुस्तान में चलेगी, इसमें क्या दिक्कत है। सवाल है, अमेरिका में इंस्टीट्यूशंस हैं तो ट्रंप साहब कुछ भी कहें इंस्टीट्यूशंस वर्क करते हैं, इंडिया में इंस्टीट्यूशंस अगर गवर्नमेंट के लिए वर्क कर रहे हैं तो मुश्किल है, ये सवाल।
सही। ऐसे मैं अगले जाऊं और ब्रेक लूं, मैं ये पूछना चाहूंगा कि ये जो विजुअल जिनका मैं फिर बार बार इवन तस्करा भी नहीं करना चाहता, वो बहुत हॉरिबल है, दिखाना और सुनना तो अलग बात है, उनको रिपीट करना भी जरा मुश्किल है, ये ऑर्गेनाइज्ड हैं बाकायदा, ये स्कैटर्ड हैं, कौन लोग हैं इनके पीछे जो ये कर रहे हैं और बड़ी दिलेरी दीदा दिलेरी से कर रहे हैं?
मौसीकी, एंटरटेनमेंट, सितारों के इंटरव्यूज, आपकी कॉल्स और पैगाम से मिलकर बनता है प्रोग्राम चार्टबस्टर्स। हमारा और आपका साथ हर जुमे की रात 9 बजे सुनना न भूलिए चार्टबस्टर्स।
वॉइस ऑफ अमेरिका वाशिंगटन है, बात हम कह रहे हैं भारत में साफ़ती और मजहबी आज़ादियों पे। हमारे साथ मौजूद हैं पुनिया परसोनिया वाजपेयी साहब, एडिटर इन चीफ सोमिया सूर्या समाचार। हमारे साथ डॉक्टर मेहदी हसन साहब मौजूद हैं, ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान के सरबराह, हमें ज्वाइन कर रखा है नीलोफर सोहरावर्दी ने, एनालिस्ट एंड राइटर हैं नई दिल्ली से, और हमारे साथ हैं दुर्दाना नजम, राइटर जर्नलिस्ट, उन्होंने हमें पाकिस्तान से ज्वाइन कर रखा है। नीलोफर सोहरावर्दी साहब, आप इस सवाल को रिस्पॉन्ड कीजिएगा जो मैंने वक्फे से पहले पूछा था पुनिया साहब से, कि ये जो कुछ हो रहा है, जो विजुअल्स आ रहे हैं, ये बकायदा प्लान्ड हैं, कौन लोग हैं इसके पीछे और वो इतने बेखौफ और बेखतर क्यों ये कर रहे हैं?
देखिए, जो भी लोग इनके पीछे बेखौफ और वाकई में बेखौफ होकर ये लोग कर रहे हैं, एक मुद्दा आप हमें समझना चाहिए कि आफ्टर ऑल मुसलमानों की इलेक्टोरल इम्पोर्टेंस हिंदुस्तान में कितनी है, 20% से भी ज्यादा इनका वोट नहीं है। अगर ये लोग कर रहे हैं, एक खौफ या एक ज़हनियत बनाने की कोशिश कर रहे हैं सेक्युलर इंडियंस में, अगर मुसलमान आज भी यहाँ है, मैं जिंदा हूँ, मैं मुसलमान हूँ, मैं जिंदा हूँ, आज मैंने ईद खुलेआम मनाई है, यानी हर हिंदू यहाँ का कम्युनल नहीं है, जिस तरह से मतलब एक आपके उसमें रिपोर्ट में इस तरह से जाहिर किया जा रहा था कि जैसे हर मुसलमान यहाँ पे पिटा जा रहा है, ऐसी बात नहीं है, लेकिन सेक्युलर इंडियंस यानी सेक्युलर हिंदू, सेक्युलर नॉन मुस्लिम्स का दिमाग उस तरह उस तरफ बनाने की कोशिश किया जा रहा है, मतलब उन्हें सेकुलर हिंदूज का भी जहन अपने काबू में हमारे संघ परिवार या सैफ्रन ब्रिगेड आप उन्हें कहिए करने की कोशिश कर रहे हैं, डरावना या खौफ ताकि लोग खामोश हों। जब भी मुसलमानों के खिलाफ कोई भी हंगामा हुआ है, कोई काउ लिंचिंग केस हुआ है, हम जिस भी डेमोन्स्ट्रेशन या प्रोटेस्ट में गए हैं वहाँ मुसलमानों से ज्यादा हिंदुओं की मौजूदगी होती है। अब इन हिंदुओं को खामोश करना इनका मौजूदा मेरे नजरिए से जो क्रिमिनल ब्रिगेड है उनका अहम मकसद है। जब ये खामोश हो जाएंगे तब हम समझेंगे कि हाँ भाई जमहूरियत यहाँ की पूरी तरह से खत्म हो गई, यहाँ की सेक्युलरिज्म खत्म हो गई। लेकिन अभी हाँ मैं मानती हूँ मीडिया काफी हद तक क्राइसिस में है, लोग खौफ में आके कई बातें नहीं कह रहे, लेकिन आज भी यहाँ पे ईद की नमाज खुलेआम हुई। मुमकिन है कई दफे कई जगह कुछ एक आध जगह हिंदुस्तान में हादसे हुए जिसकी अभी मुझे खबर नहीं हूँ, लेकिन हिंदुस्तान बकरे जिबा किए गए, भैंस जिबा की गई, मतलब कुर्बानियां की गई, किसी ने अभी तक कोई ऐसी रिपोर्ट नहीं आई।
हाँ, जाहिर है ऑफकोर्स ये तो अच्छी बात है, ये पिक्चर तो आनी चाहिए ना, ये दोनों तरह की तस्वीर आनी चाहिए।
हाँ, तो हमें नेगेटिव पिक्चर नहीं प्रेजेंट करनी चाहिए, जब भी हम एक नेगेटिव नहीं बात
इंडिया की तो ये पॉजिटिव पिक्चर की वजह से ही तो उसका सेकुलर और डेमोक्रेटिक स्टेट का एक इम्प्रेशन है ना, उसकी वो पॉजिटिव पिक्चर तो दुनिया के सामने है। अनफॉर्चुनेटली अब जो नेगेटिव पिक्चर आ रही है इसके ऊपर एक परेशानी पैदा हो रही है अक्रॉस द ग्लोब। दुर्दाना साहिबा आप ये बताइएगा कि इंडिया की डेमोक्रेसी के लिए उसके स्ट्रक्चर के लिए क्या इम्प्लीकेशंस हैं, क्या रिप्रकशंस हैं इन वीडियोज की, इंटरनली भी और एक्सटर्नली भी, या इसी तरह दुनिया महज खामोश रहेगी या कहीं ना कहीं कोई ना कोई तो उस पर आवाज उठाएगा, बोलेगा, इंटरनेशनल फोरम्स पे बात होगी।
मेरी अब अच्छा साहब देखें, पांच साल उन्होंने रशियन हुकूमत की, अभी उनका छठा साल ही तकरीबन एक किस्म का चल रहा है, उनको अगर इस चीज की फिक्र होती है डेमोक्रेसी की या डेमोक्रेटिक, और पूरी दुनिया में भी डेमोक्रेसी तो अगर आप देखें तो वो एक डेमोक्रेसी की जो एक तो मतलब उसको कोई ऐसी उनको फिक्र नहीं है कि वो डेमोक्रेसी। और आप जो ये बात कर रहे हैं कि लोग बात करेंगे, लोगों ने बहुत बात की भी है, और अगर आप थोड़ा सा पीछे जाएं पिछले हुकूमती पिछला हुकूमत का, उन्होंने अपने बहुत सारे हिंदू इंडियन जो एक्टिविस्ट थे उनको मारे है, उन्होंने कत्ल उनका किया है, जो जो एक्टिविस्ट जो इसके खिलाफ इनकी इनकी पॉलिसी के खिलाफ आवाज उठाते थे, दे आर बीन मर्डर्ड। तो ये उनको इस चीज से कोई फर्क नहीं पड़ता, उनका एक एजेंडा है बीजेपी का। और वैसे भी इस वक्त आप देखेंगे जो लहर, मैंने अभी पहले भी कहा था कि डेमोक्रेसी भी बात हो रही है, डेमोक्रेसी को क्वेश्चन किया जा रहा है, वेदर डेमोक्रेसी हैज डिलीवर्ड और वेदर डेमोक्रेसी हैज नॉट डिलीवर्ड, बल्कि कुछ लोग कहते हैं कि इट हैज बीन ए फेल्ड आइडियोलॉजी, इसके ऊपर बहुत बात हुई है। तो मेरा नहीं ख्याल है कि इंडिया को, और अभी आप देखें कि अमेरिका के अंदर अमेरिका की अपनी डेमोक्रेसी की क्या सिचुएशन है, वो किसी और मुल्क को जाके, और इसीलिए
नहीं और उसके अलावा इंटरनली जैसे हम भारत की बात करें, मैं ये भी बता दूं अमेरिका के अंदर वो कहते हैं कि अपने इनके महकमा इंसाफ की रिपोर्ट है कि इतने एक्सट्रीमिस्ट या वो जो ग्रुप्स हैं जो एथनिसिटी की बुनियाद के ऊपर जो हमलावर होते हैं, इतने शिद्दत पसंद ग्रुप अमेरिका की तारीख में कभी एट अ टाइम फाल नहीं थे जितने अब हैं।
पहले आप ये देखिए असद के एक डर होता था, एक वर्ल्ड पावर का होता था कि जी हम अगर डेमोक्रेसी के खिलाफ जाएंगे, ह्यूमन राइट्स के इश्यूज होंगे तो हमारे पर प्रेशर होगा, विद ट्रंप इन दैट ऑफिस। उसके बाद आप देखिए किस तरह से इसराइल को किस तरह से सपोर्ट किया गया, अनडेमोक्रेटिक उसकी जीत, वो तो हमेशा से सपोर्ट, लेकिन अब जो आम आकर। उसके बाद आप चाइना में देखें बहुत सारी चीजों के ऊपर, ह्यूमन राइट्स के ऊपर, डेमोक्रेसी के ऊपर उस तरह से बात नहीं हो रही, बल्कि प्योर किस्म की नेशनलिज्म को हर तरह से सपोर्ट किया जा रहा है। इसमें इंडिया को इस चीज की कोई फिक्स नहीं है कि हमारा
सो ये तो एक बड़ा एकेडमिक क्वेश्चन आ गया, मैं अपने सारे अपने पैनलिस्ट के सामने रखता हूँ। डॉक्टर मेहदीसन साहब, अमरीका जहाँ से हम बैठ के ये प्रोग्राम कर रहे हैं उसके बारे में ने कहा कि आपने महकमा इंसाफ की ये रिपोर्ट है कि रेसिस्ट ग्रुप अमेरिका की तारीख में इतने कभी एक्टिव नहीं रहे जितने इस वक्त हैं। भारत के ऊपर हम बात कर रहे हैं, वहाँ पे क्या किस तरह ग्रुप्स जो हैं जिनके बारे में जिनके ऊपर इल्ज़ाम है कि दे आर ऑपरेटेड बाय आरएसएस और जो कि फाउंडिंग पार्टी है इस वक्त रूलिंग पार्टी की फाउंडिंग वो बेस है उसकी। सो भारत का ये हाल है, वहाँ पर भी जमहूरियत खतरे में है ये कोर्ट कह रही है। चीन दुनिया का एक और बड़ा मुल्क, वहाँ पे जमहूरियत के ऊपर जमहूरियत नहीं है। रूस वहाँ पे मीडिया फ्रीडम और इसके ऊपर कदघने हैं, उसको भी डेमोक्रेटिक स्टेट नहीं समझा जा रहा। सो क्या जमहूरियत बाहसियत निज़ाम पूरी दुनिया में फिर ये समझा जाए कि उसको चैलेंजेस हैं उसकी रिप्लेसमेंट की जरूरत है, ये डिलीवर नहीं कर पा रहा, क्या एनालिसिस आपका एकेडमिक लेवल पे? अगर मैं आपके सामने ये सवाल
देखिए, मैं ये समझता हूँ कि पाकिस्तान के हवाले से अगर देखें तो पाकिस्तान का मीडिया जो है वो इंडिया के बारे में उसका एटीट्यूड जो है वो स्टीरियोटाइप है, इंडिया की हर चीज को कंडेम करना, इंडिया के खिलाफ खबर छापना, हर खराबी की जिम्मेदारी इंडिया पे डालना, ये मजमू तौर पे ओवरवेलमिंगली हमारा मीडिया जो है पाकिस्तान का उसका ये है।
और ये वॉइस वर्सा दोनों तरफ से।
मैं ये समझता हूँ कि हिंदुस्तान की जो मौजूदा हुकूमत है, जिन नारों पे वो इलेक्शन जीत के इख्तदार में आई है, उसका एटीट्यूड भी यही है अपना जो मजहब का। और मैं हमेशा से ये कहता रहा हूँ कि जब भी सियासत में मजहब को इस्तेमाल किया जाएगा उसका नतीजा हमेशा एक नेगेटिव निकलेगा, वायलेंस की शक्ल में निकलेगा। अमेरिका का मसला ये है कि वहाँ एथनिक डिवाइड है और उनका जो रेसिज्म है रिलीजियस नहीं है, वो रेसिज्म पे मबनी है उनके जो तासुबात है। तो ये फर्क है, मजहब का जो डिवाइड है वो ज्यादा खतरनाक है मैं समझता हूँ, क्योंकि मजहब एक जज्बाती मसला होता है सबका, और जमहूरियत के लिए जरूरी है कि सोसाइटी मजहबी ना हो, क्योंकि जमहूरियत की तो ईजाद और इब्तदा ही सेकुलरिज्म के तौर पे हुई थी कि जब तक सोसाइटी सेकुलर ना हो वो जमहूरी नहीं हो सकती। तो पाकिस्तान तो कॉन्स्टिट्यूशनली एक मजहबी रियासत है, लिहाजा यहाँ जो कुछ होता है और जो रियायत मिलती हैं रिलीजियस राइट्स को वो हिंदुस्तान में नहीं मिलनी चाहिए, क्योंकि हिंदुस्तान कॉन्स्टिट्यूशनली एक सेकुलर हुकूमत, एक सेकुलर मुल्क है, सेकुलर रियासत में। लेकिन क्योंकि इलेक्शन में जो पार्टी जीती है और जिसकी हुकूमत है वो मजहब के नाम पे सियासत करती है, और मजहबी रियासत या मजहबी सियासत और जमहूरियत ये दो मुद्दा चीजें हैं, ये दोनों साथ साथ नहीं चल सकती।
जी जी, पुनिया परसोनिया वाजपेयी साहब, आपने डॉक्टर मेहदी हसन साहब की गुफ्तगु सुनी, किस हद तक आप इससे इत्तेफाक करते हैं, और भारत या भारत की जो एस्टेब्लिशमेंट है वो क्यों कर ये नहीं चाहेगी कि उसका जो तशख्स है, उसकी जो इमेज है और उसकी जो बुनियाद बेस है एक सेकुलर स्टेट की, वो कायम रहे, और ये मजहब की बुनियाद पे ऊपर जो तफरीक या शिद्दत या वायलेंस आ गया है इसको काउंटर किया जाए?
मेरे ख्याल से वो सही जवाब दे रहे थे, लेकिन उसमें एक चीज आपको जोड़ देना होगा कि जो वर्ल्ड वाइड राइटिस्ट पॉलिटिक्स है वो बड़ी रेडिकल होकर पूरी दुनिया में उभरी है
जी।
तो बहुत रेडिकल है, बहुत एग्रेसिव है, और ये सारे प्रॉब्लम्स हैं। दूसरी बड़ी बात है कि डेमोक्रेसी का मतलब सिर्फ और सिर्फ इलेक्शन जीतने पर जाकर टिक गया है, तो इलेक्शन आप जैसे भी जीत सकते हैं उसके लिए डेमोक्रेटिक सेटअप या कॉन्स्टिट्यूशन में भी जो डिफाइन किया गया है कि डेमोक्रेसी का मतलब क्या होगा वो सारी चीजें मैटर नहीं करती है। ये क्राइसिस है मौजूदा वक्त का सबसे बड़ा, और ये वर्ल्ड वाइड है।
आप सही कह रहे हैं, यूनाइटेड नेशन कह रही है कि ये जो पॉपुलिज्म की पॉलिटिक्स है ये जमहूरियतों के लिए खतरा है, ये सोसाइटियों के लिए खतरा है।
एग्जैक्टली, ये स्थिति आ गई है, यही तो हम कह रहे हैं कि आज की तारीख में अगर आप अमेरिका में देख रहे हैं कि CNN के रिपोर्टर को मान लीजिए बाहर कर दिया जाता है, राणा आयुब की आपने रिपोर्ट दिखलाई, उसने तो 2002 के राइट्स के गुजरात का जिक्र किया था, आप जब हमसे बात कर रहे हैं तो हमने तो मौजूदा गवर्नमेंट को लेके कुछ रिपोर्ट दिखाई, उस पर गवर्नमेंट ने फिर उस मीडिया हाउस से हमसे कहा कि आप बाहर चले जाइए, और ये हो गया। ठीक है, ये सवाल ये है कि लेकिन दूसरे पैरेलल में इस देश में सिद्धार्थ वरदराजन सोशल मीडिया में जाना पड़ा, जो कि द हिंदू के साथ जुड़े हुए थे, पॉलिटिकल एडिटर थे। दूसरी तरफ क्विंट जो चला रहे हैं राघव बहल, जो कि कल तक TV18 के मालिक हुआ करते थे, प्रोपराइटर थे, उनको अलग जाना पड़ा। इस तरह की एक लंबी फहरिस्त है। इसका मतलब ये है कि जो मेन स्ट्रीम मीडिया बहुत सस्ते में आम लोगों तक पहुंच जाता है और आम लोगों के भीतर ये मैसेज दिया जा रहा है कि अब इस देश के भीतर में अगर कानून का राज नहीं है,
जो पॉलिटिकल पार्टी है उसका राज है, ये एक क्राइसिस है, इसीलिए वो लुम्पेनिज्म डेवलप होता है पॉलिटिकल।
सो क्या मीडिया को अपनी सर्वाइवल के लिए नहीं करना चाहिए कि वो अपनी बेसिक्स पे खड़ा रहे? वरना तो फिर सोशल मीडिया है, खबर तो अब सिटीजन जर्नलिज्म मेरा ख्याल है जो कन्वेंशनल मीडिया चैनल्स हैं उससे ज्यादा वो फाल है, वहां से ज्यादा खबरें मिल रही
हैं। राइट, आप सही कह रहे हैं, ये प्रॉब्लम है और हम लोगों ने देखा है कि आफ्टर 2019 इलेक्शन के बाद मेन स्ट्रीम मीडिया की व्यूअरशिप 42% कम हो गई है। ये तो होगा, क्राइसिस तो आएगा ये, लेकिन ये प्रोसेस चल रहा है मौजूदा वक्त में और इसको लेकर हम लोग लगातार डिस्कशन कर रहे हैं कि इसके क्राइसिस का समाधान तो निकालना होगा। लेकिन फिर वही बात है, एक इकोनॉमी है, उसका एक प्रॉफिट है।
तो जो सेठ हैं, जो मीडिया ओनर्स हैं यानी मालिक है, सेठ है और जर्नलिस्ट है, उनके दरमियान कुछ ब्रिज करने की जरूरत है कि वो एक दूसरे के इश्यूज को समझ सके, सेठ को ये बताया जाए कि चैनल ऐसे नहीं चलेगा।
नहीं, आप बिल्कुल सही कह रहे हैं, लेकिन आप सोचिए कि हिंदुस्तान में एक NDTV ग्रुप है, उसके प्रोपरेटर डॉक्टर प्रणव राय को विदेश जाने से रोक दिया जाता है कि कुछ केसेस हैं आपके खिलाफ, आपको बाहर में जाने नहीं दिया जाएगा, और ये 2 दिन पहले की बात है। लेकिन दूसरी तरफ इस देश में बैंक से लूट कर, जो NPA है उसको लूट कर, कॉरपोरेट्स, मेहुल चौकसी है, नीरव मोदी है, या एक वक्त विजय माल्या है, और नंबर ऑफ 36 पर्सन है जो देश छोड़कर चले गए। हम बोले ये क्राइसिस है, लेकिन हमारी डेमोक्रेसी आकर टिकती चली जा रही है वर्ल्ड वाइड। जो इलेक्शन जीतेगा वही डेमोक्रेसी है, और इलेक्शन जीतने के कोई भी तरीके हों, तो इसलिए वर्ल्ड वाइड ये राइटिस्ट पॉलिटिक्स जो है वो बहुत एग्रेसिव और बहुत रेडिकल होकर पूरी दुनिया के सामने आ रही है।
सही दुर्दाना नजम साहब, आप गुफ्तगू में आपका रास्ता मुनकता हो गया था, लेकिन आई एम श्योर कि आप हमें कनेक्ट कर पाई हैं। इस वक्त जिस नुक्ते पे हैं वो ये है कि जो राइट की पॉलिटिक्स है वो जमहूरियत के बुनियादी असूलों को भी हिला रही है, और दर हकीकत जमहूरियत का नाम सिर्फ इलेक्शन जीतना है, भले कोई भी रेटरिक कोई भी नारा लगा ले। अभी मोदी साहब पे और भारत पे भले बहुत तनकीद हो रही है, स्पेशली पाकिस्तान से, कि उन्होंने आर्टिकल 370 रिवोक किया है, लेकिन उनकी इलेक्शन कैंपेन का हिस्सा था। यूनाइटेड नेशन कहती है कि पॉपुलिज्म की पॉलिटिक्स दर हकीकत दुनिया के निज़ामों के लिए खतरा है, जमहूरियत के लिए खतरा है। सो ये पॉपुलिज्म की सियासत तो फिर सिर्फ भारत में नहीं है, वो तो पाकिस्तान में भी है। वो इस वक्त जो हालात, अभी आखिरी जो 2 जुमले सुने आपको लगा होगा वो पाकिस्तान के बारे में बात कर रही हैं, तो चाइना में भी यही कुछ हो रहा है, अमेरिका के अंदर भी यही कुछ हो रहा है, रशिया में भी यही कुछ हो रहा है। तो फिर ये क्राइसिस सिर्फ भारत के अंदर है या पूरी दुनिया को इसका सामना है हर जगह पे?
नहीं, ये बात बिल्कुल सही है, पूरी दुनिया को इसका सामना है। अभी मैंने पहले भी कहा था कि सिर्फ भारत का इशू नहीं है, बल्कि भारत को इस पूरे इशू से जो पूरी दुनिया में लहर उठी है उससे तकवीत मिली है। देखिए ना, इतना इम्बॉल्डन्ड होकर भारत कभी भी आगे नहीं आया, और मोदी और इनकी BJP के जिस तरह से आप देख रहे हैं कि पॉलिटिक्स में स्ट्रेंथ आई है, जिस तरह के वो एंटी डेमोक्रेटिक उनके अंदर एक फोर्सेस हैं और जिस तरह से वो प्ले अराउंड कर रहे हैं, ये पूरी दुनिया में है। आप मतलब ये कोई एक किसी एक जगह की बात नहीं है, इस वक्त ये पूरी दुनिया में लहर उठी हुई है। फासिज्म इसको कहते हैं, या आप इसको पॉपुलर पॉलिटिक्स कहते हैं। और दूसरी बात ये है कि ये डेमोक्रेसी को, मैंने अभी पहले भी कहा था कि जिस तरह से इसको, इस तरह तो हिटलर भी है वो इलेक्शन के जरिए आया था, इफ यू नो दैट, तो हिटलर भी इलेक्शन का होना जो है ये भी एक मजाक ही है कि इलेक्शन करके आप अब जीत गए हैं और आप आ गए हैं, और उसके बाद आप मतलब आप कह रहे हैं कि जी डेमोक्रेसी बेसिकली, इट्स असल बात तो ये है कि कॉन्स्टिट्यूशनल डेमोक्रेसी होनी चाहिए ना, कि आप कॉन्स्टिट्यूशन को तो, अब देखें पाकिस्तान का इस वक्त, अभी मेहदी साहब भी ये बात कर रहे थे कि हम हर चीज का मुर्द इल्जाम भारत को नहीं ठहरा सकते, हमारे अंदर इतने इश्यूज हैं कि हम अभी देखें, शाह महमूद कुरैशी ने एक बयान दिया कि जो लोग समझ रहे हैं कि हम इस तरह से भारत का मुकाबला कर लेंगे या कश्मीर का इशू सॉल्व हो जाएगा, वो अहमकों की जन्नत में रह रहे हैं, इज एब्सोल्युटली राइट। मतलब हम अपनी स्टैंडिंग हमारी देखें कि हम पाकिस्तान इस वक्त, और पाकिस्तान को डेमोक्रेसी ने क्या दी है, लेट्स टॉक अबाउट दिस। हम खुद दिन रात, आप भी कुटते हैं इस बात पर, हम लोग इस बात पर बहस करते हैं कि डेमोक्रेसी तीन कहते हैं ना, वो जिन्होंने वो लिखी थी क्लैश ऑफ सिविलाइजेशन, हंटिंगटन, उसने कहा था कि अगर 30 दफा इलेक्शन हो जाए और गवर्नमेंट आ जाए डेमोक्रेटिक, तो जी उस मुल्क में डेमोक्रेसी आ जाती है, तो व्हाट काइंड ऑफ
ठीक। अच्छा, अब मेरे पास आखिरी 5 मिनट हैं और इस एक एक मिनट अपने चारों पैनलिस्ट के पास है जी, बिल्कुल वाइंड अप करने जा रहा हूँ। दुर्दाना, आप ही से शुरू कर लेते हैं, मजहबी आज़ादियाँ हों या साफ़त, बल्कि साफ़त को थोड़ा सा पीछे रख लें, कि जो मजहबी आज़ादियाँ हैं वो क्यों कर ज़रूरी हैं, और इसके लिए कैसे ये एश्योर किया जाए कि लोगों की जान उनके मजहब की वजह से नहीं ली जा रही, वो भारत हो, वो पाकिस्तान हो, वो अमेरिका हो, वो कोई भी दुनिया का खिता हो, क्या होना चाहिए आलमी सतह पे, ग्लोबल लीडरशिप को इसके लिए क्या कुछ करना चाहिए?
جیسے کہ پہلی بات تو یہ ہے کہ ہمارا دین بھی یہ کہتا ہے کہ کسی ناحق, چاہے وہ کسی بھی مذہب سے ہو, آپ ان کو زبردستی کسی کو کنورٹ نہیں کر سکتے. اگر آپ زبردستی کنورٹ نہیں کر سکتے تو اس کا مطلب یہ ہے کہ آپ ان کو جینے دیں. اور وہ ایک مطلب کوئی ایسی اسلام میں کوئی قدغن نہیں ہے, نہ اس کی انٹرپریٹیشن قرآن کی بالکل آؤٹ آف
فلاسفیکلی نہیں, ایکشن بتائیں کہ جیسے یو این کے لیول کے اوپر کچھ کیا جائے, کیا کیا جائے؟
نہیں, یو این کے لیول, یو این بھی ایک کچھ بھی نہیں کر, یو این نے اب تک کیا کیا کچھ؟ آپ کو اپنی دیکھیں, اپنی اقدار جو ہے ان کو صحیح کرنا ہوگا ڈومیسٹکلی. یو ہیو ٹو گیو دم اسپیس, وچ از ویری سمپل. آپ دیکھیں نا, کیا وہ 11 اگست قائد اعظم کی وہ تقریر کو ہم بار بار کوٹ کرتے ہیں کہ آپ ان کو لیٹ دم لیو, جس طرح سے دیکھیں
لیو اینڈ لیٹ دم لیو.
ایم ڈی او کی زندگی ہم نے آرام سے ہوتی ہے, اس طرح تو نہیں ہوگا نا. کیونکہ آپ ہر کوئی اپنی اسپیس چاہتا ہے, ان کو اسپیس دیں. انٹرنیشنلی بھی آبویسلی
نہیں دیکھ رہے, جیسے ایف اے ٹی ایف کے اوپر اگر آپ کو منی لانڈرنگ کے اوپر اور ٹیرر فائنانسنگ کے اوپر سینکشنز لگ سکتی ہیں, تو ریلیجیس فریڈم کے اوپر بھی سینکشنز لگنی چاہیے نا, ایسے اسٹیپ لیے جا سکتے ہیں.
مسلمانوں سے جے رام یا شری رام یا وندے ماتر زبردستی کہلوانے کی وہ غلط ہے, اس کے خلاف ہی سخت کاروائی لی جانی چاہیے. چونکہ بھائی سب کو اپنا مذہب پیارا ہے, ہم میں اپنا مذہب جیسے جی چاہے, کسی اور کے اوپر زبردستی اپنا مذہب اپنے ارادے کسی مطلب چاہے مذہب کی بات کیجیے چاہے پالیٹکس کی بات کیجیے, آپ کی رائے آپ کی جگہ, میری رائے میری جگہ. اور سورہ کافرون انٹو یو یور ریلیجن اینڈ انٹو می مائی ریلیجن, یہ بات آپ اس نظریے سے بھی اس کو دیکھ سکتے ہیں. اور صرف مذہب نہیں, پالیٹکس ہو, ڈیموکریسی,
لیکن اس کو ریگولیٹ کون کرے؟ اس کو ریگولیٹ کون کرے, اس کا اطلاق نافذ کون کرے اس چیز کو؟
جب تک مطلب سپریم کورٹ ہوپ فلی اس میں کچھ دم تو ہو. میڈیا ہم خالی اخباروں تک تو نہیں اس کو محدود کر سکتے, ایک کمیونیکیشن ہوتا ہے, انٹر پرسنل کمیونیکیشن. کئی ایسی جگہیں ہیں جہاں مسلمان مندر کے اندر بھی صفائی کرتے ہیں اور یا گردوارے میں مسلمانوں کی حفاظت کی جاتی ہے. ابھی جیسے کشمیری عورتوں کی بات کی گئی, سکھوں نے, عقل تخت نے اس کے خلاف کھل کے کئی بیانات دیے ہیں کہ
یہ پروٹیسٹ میں. آخری دو منٹ ڈاکٹر مہدی حسن صاحب.
دیکھیے میں سمجھتا ہوں آپ جو پوچھ رہے ہیں کہ کس کا کام ہے, یہ پولیٹیکل پارٹیز کا کام ہے. پولیٹیکل پارٹیز کو یہ سیاست کرنی چاہیے کہ اس میں مذہب کو استعمال نہ کیا جائے. مذہب جو ہے وہ ریلیجن از اے پرسنل میٹر آف ایوری انڈیویجول, کہ اس کا کیا عقیدہ ہوگا, کیا مسلک ہوگا, کیا مذہب ہوگا, اس کا کیا تعلق ہوگا اپنے کریٹر سے, یہ ہر ایک کا ذاتی مسئلہ ہے. اس میں کسی کو دخل دینے کی اجازت نہیں ہونی چاہیے, اور جب بھی یہ استعمال کیا جائے گا سیاسی مقاصد کے لیے, خواہ وہ الیکشن جیتنے کے لیے ہو یا وہ کوئی قانون بنانے کے لیے ہو, ایسا قانون جو ریلیجس مائنورٹیز کو نقصان پہنچائے, تو اس کا نتیجہ ہمیشہ ایک کنفلکٹ کی صورت میں
اور اسی طرح سے نکلے گا. آخری منٹ پونیا پرسونیا واجپائی صاحب, کیا کیے الیکشن کمیشن اور کورٹ اس کو مانیٹر کرے پوری دنیا میں, کیا کیا اپلیکیشن اس کی؟ جیسے
جہاں تک انڈیا کا سوال ہے, انڈیا میں سپریم کورٹ نے بھی اس بات کا ذکر کیا ہے, الیکشن کمیشن نے بھی کیا ہے, لیکن الیکشن کے سمے یہ چیزیں غائب ہو جاتی ہے. اور بھارت میں قانون بھی ہے, وہ ابھی کام نہیں کرتا ہے. بڑا سیدھا مسئلہ ہے کہ ہندوستان کی عوام کو سمجھنا ہے جو ووٹ دیتی ہے, کس پولیٹیکل پارٹی کے بھیتر وہ سارے سوال ہے, جو سوال کے جواب آپ کو چاہیے. اور دوسرا بڑا سوال ہے کہ اس پوری کرائسس کا سمادھان ایک ہی ہے کہ قانون کا راج ہونا چاہیے. قانون اپنا کام کرنا شروع کر دے گا, استھتیاں ٹھیک ہو جائیں گی, انیتھا استھتی پولیٹیکل پارٹی یا اس کی سطح یا اس کی جیت کے ساتھ ٹکی رہے گی.
بہت شکریہ آپ کا پونیا پرسونیا واجپائی صاحب, ایڈیٹر ان چیف سوریہ سماچار, آپ ہمارے ساتھ تھے بھارت سے, آپ کا بہت شکریہ. نیلوفر سہروردی صاحبہ, آپ نے بھی ہمیں بھارت سے جوائن کیا, رائٹر اینالسٹ ڈاکٹر مہدی حسن صاحب, ہیومن رائٹس کمیشن آف پاکستان کے سربراہ, آپ نے ہمارے لیے وقت نکالا, اور دردانہ نظم صاحبہ, آپ ہمارے اس پروگرام میں شریک ہوئیں, آپ کے بھی ہم بےحد ممنون ہیں. سامعین, آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے, جس کا موضوع تھا بھارت میں صحافتی اور مذہبی آزادیوں کی صورت حال. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے. اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں، سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
پروگرام ہے آپ کی صحت، بہجت جلانی حاضر ہے۔ کٹے ہوئے ہونٹ اور تالو دنیا بھر میں انتہائی عام پیدائشی نقص ہیں۔ پیدائش سے پہلے یہ ممکن ہے کہ بچوں کے ہونٹ کٹے ہوں یا پھر تالو مناسب طور پر جڑے ہوئے نہ ہوں۔ حمل کے 6 سے 11 ہفتے کے دوران عام طور پر ہونٹ اور تالو مناسب طور پر جڑ جاتے ہیں، اور اگر ایسا نہ ہو تو پھر بچے کٹے ہونٹوں یا تالو کے نقص کے ساتھ ہی پیدا ہوتے ہیں۔ ڈاکٹر عام طور پر اس کو جوڑ سکتے ہیں، لیکن اگر اس کو جوڑا نہ جائے تو بچے کی صحت کو سنگین مسائل کا سامنا ہو سکتا ہے، ممکنہ طور پر اس کی زندگی کا دورانیہ بھی کم ہو سکتا ہے۔ وائس آف امریکہ کی کیرل پیئرسن نے اس بات کا جائزہ لیا ہے کہ کم آمدن والے ملکوں میں اس نقص کے ساتھ پیدا ہونے والے بچوں پر کس طرح کے اثرات مرتب ہوتے ہیں۔ ترقی یافتہ ملکوں میں کٹے ہونٹوں اور تالو کے ساتھ پیدا ہونے والے بچوں کی مناسب دیکھ بھال کی جاتی ہے۔ ڈاکٹر البرٹو بچوں کی پلاسٹک سرجری کرتے ہیں اور واشنگٹن میں چلڈرنز نیشنل میڈیکل سینٹر میں ان بچوں کی دیکھ بھال کرتے ہیں۔ ان کا کہنا ہے،
My partner and I, we average over 100 primary cases per year, meaning we probably do
ڈاکٹر البرٹو کہہ رہے ہیں کہ میرے ساتھی اور میں ہر سال اوسطاً 100 سے زائد کیسز کی دیکھ بھال کرتے ہیں، جس کا مطلب یہ ہوا کہ ہر ہفتے ہمیں غالباً 1 سے 2 کیسز کو دیکھنا ہوتا ہے۔ امریکہ میں تقریباً ہر 1500 بچوں میں سے ایک تالو کے نقص کے ساتھ پیدا ہوتا ہے۔ اس کا دار و مدار نسل پر بھی ہوتا ہے۔ افریقی نسل کے بچوں میں اس کا امکان کم ہوتا ہے، آپ سمجھیے تقریباً ہر 1200 بچوں میں سے ایک۔ یونیورسٹی آف صدرن کیلیفورنیا کے ڈاکٹر یانگ چائے نے ایک ایسے جینیاتی رابطے کے بارے میں معلوم کیا ہے جو کٹے ہونٹوں میں 30% تک کا ذمہ دار ہوتا ہے۔ ان کا کہنا ہے کہ ایشیائی بچوں میں اس نقص کا خطرہ زیادہ ہے۔ ڈاکٹر چائے کہتے ہیں کہ آپ دنیا بھر میں اس پیدائشی نقص کا جائزہ لیں تو آپ کو معلوم ہوگا کہ ایشیائی نسل میں اس کی اوسط ہر 700 میں سے ایک ہے۔ ان بچوں کو اکثر تعصب کا سامنا ہوتا ہے کیونکہ وہ مختلف نظر آتے ہیں، لیکن کٹے ہوئے ہونٹ اور تالو کی پیچیدگیاں سرجری کے علاوہ بھی ہوتی ہیں۔ اس کی وجہ سے بولنے کے ساتھ ساتھ دانتوں کے مسائل اور دیگر مشکلات بھی پیدا ہوتی ہیں۔ تالو کے نقص کے ساتھ پیدا ہونے والے بچے چوسنے کی صلاحیت نہیں رکھتے۔ غذائی کمی کی وجہ سے بچوں کی نشو و نما متاثر ہو جاتی ہے۔ اس طرح ممکن ہے کہ 8 یا 9 سال کی عمر کا بچہ 3 یا 4 سال کی عمر کا دکھائی دے۔ آپریشن اسمائل جیسے فلاحی ادارے اس طرح کے پیدائشی نقائص کے ساتھ پیدا ہونے والے بچوں کی مدد کرتے ہیں۔ اس ادارے کے بانی ڈاکٹر بل میگی کا کہنا ہے کہ ان کی تنظیم نے اپنے اس مشن کو توسیع دی ہے۔ اسکائپ کے ذریعے بات کرتے ہوئے انہوں نے بتایا،
Up until about 1999, all of our volunteers pretty much came out of the United States. Today,
ڈاکٹر میگی کا کہنا ہے کہ تقریباً 1999 تک ہمارے تمام رضاکار امریکہ ہی سے تعلق رکھتے تھے۔ اس وقت ہمارے 80% رضاکاروں کا تعلق دنیا بھر کے 70 یا 80 ملکوں سے تھا، اس لیے ہمارے مشن کا غالباً 70 سے 80% کام مقامی لوگ اپنے ملکوں ہی میں کرتے ہیں اور انہوں نے ہم سے تربیت حاصل کی ہوتی ہے۔ ہمارے جائزے سے پتہ چلتا ہے کہ فلاحی ادارے ابھی بھی کٹے ہونٹوں اور تالو کی 80% سے زائد سرجری ویتنام میں کرتے ہیں۔ کم آمدن والے بیشتر ملکوں میں طبی اخراجات کی ادائیگی علاج سے پہلے کرنا ہوتی ہے، اور زیادہ تر خاندان سرجری کے اخراجات اٹھانے کے متحمل نہیں ہو سکتے۔ میگی کا کہنا ہے کہ ان کا ادارہ اس صورتحال کو بدلنے کی کوشش کر رہا ہے۔
It's given us this incredible opportunity to understand how the infrastructure of surgery is so important.
ان کا کہنا ہے کہ اس سے ہمیں یہ بات سمجھنے کا بے مثال موقع ملتا ہے کہ سرجری کے لیے انفراسٹرکچر کتنا اہم ہے۔ یوں دنیا بھر کے ملکوں میں اس انفراسٹرکچر کو بہتر بنانا بہت ضروری ہے۔ اگرچہ جینیاتی عوامل کٹے ہونٹوں جیسے نقص میں تقریباً 30% ذمہ دار ہوتے ہیں، اور پھر ماں کی صحت بھی اہم کردار ادا کرتی ہے، پھر بھی سائنسدان اب بھی یہ کوشش کر رہے ہیں کہ اس کے اصل اسباب کا پتہ چلایا جا سکے اور انہیں امید ہے کہ اس طرح ایک دن ایسا آئے گا جب بچوں میں اس پیدائشی نقص کو بھی روکا جا سکے گا۔ بیجے چلانی، اردو ویو اے، واشنگٹن۔
دور جانے کی ضرورت نہیں، ویو اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو ویو اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے۔